الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولله على الناس حج البيت من استطاع إليه سبيلا آمنت بالله صدق الله مولانا العظيم میرے محترم بزرگوں دوستوں اور بھائیوں السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ معاشرے میں ہمارے جو فساد پھیلا ہوا ہے اس کے بارے میں پچھلے کافی دنوں سے یہ عرض کرتا رہا ہوں کہ ایسے موقع پر قرآن کریم اور رسول عظیم صلی اللہ علیہ وسلم کی تعلیم یہ ہے کہ ہر انسان اپنی اصلاح کی فکر کرے اور اس بات کا جائزہ لے کہ مجھ سے کہاں کہاں غلطیاں ہو رہی ہیں اور مجھے کن کن چیزوں میں اپنے آپ کو بہتر بنانے کی ضرورت ہے. جیسا کہ بار بار عرض کیا شریعت کے جو احکام ہیں وہ پانچ شعبوں سے متعلق ہیں، عبادات، معاملات، معاشرت، اخلاق اور عقائد. عبادات کا بیان میں نے شروع کیا تھا، جن میں سب سے اہم چیز نماز ہے. اس میں ہم لوگ جو غلطیاں کرتے ہیں ان کا کچھ ذکر پچھلے بیان میں کیا گیا تھا کہ نماز باجماعت ادا کرنا ضروری ہے اور ساتھ ساتھ اپنی اختیار کی حد تک، اپنی کوشش کی حد تک خضوع و خشوع کا اہتمام کرنا چاہیے. اس کے بعد جس اہم فریضے کو قرآن کریم نے نماز کے ساتھ ہر جگہ ذکر کیا ہے وہ زکوٰۃ ہے، لیکن مجھے خیال ہوا کہ آج کل چونکہ حج کا زمانہ ہے لہذا زکوٰۃ سے پہلے حج کے کچھ احکام آپ حضرات کی خدمت میں پیش کر دوں، اور اس سلسلے میں جو غلطیاں اور کوتاہیاں ہم سے ہو رہی ہیں ان کی طرف توجہ دلاؤں. اس لیے میں نے یہ آیت ابھی تلاوت کی ہے جس میں اللہ تبارک و تعالیٰ نے مسلمانوں پر حج فرض کیا، اور اس آیت کا ترجمہ یہ ہے کہ اللہ کا تمام لوگوں پر یہ حق ہے کہ وہ بیت اللہ کا حج کریں بشرطے کہ وہاں تک پہنچنے کی استطاعت ہو. تو ایک ہی شرط لگائی ہے، وہ یہ کہ وہاں پہنچنے کی استطاعت ہو، یعنی انسان کے پاس اتنا پیسہ ہو کہ وہ حج کا سفر کر سکے، اور اتنا بھی مزید پیسہ ہو کہ اپنے گھر والوں کو جو چھوڑ کر جا رہا ہے وہ اس کے پیچھے بھوکے نہ رہیں، بلکہ ان کے نان نفقے کا انتظام بھی کیا ہو. تو دو شرطیں ہیں، ایک تو یہ کہ انسان کے پاس حج کے سفر کے اخراجات کا انتظام ہو، اور دوسرے یہ کہ اپنے پیچھے جو اہل و عیال چھوڑ کر جا رہا ہے ان اہل و عیال کے خرچے کا بھی انتظام ہو کہ وہ اس کے پیچھے آرام سے زندگی گزار سکے. یہ شرطیں جس میں بھی پائی جائیں گی اس پر حج فرض ہو جائے گا، اور جب بھی پائی جائیں گی اس پر حج فرض ہو جائے گا. اب اس میں چند غلط فہمیاں ہیں جو ہمارے معاشرے کے اندر پھیلی ہوئی ہیں، اور اس کی وجہ سے بلا وجہ لوگ گناہ میں مبتلا ہوتے ہیں. ایک غلط فہمی یہ ہے کہ عام طور سے یہ سمجھا جاتا ہے کہ حج کا کام جو ہے وہ بالکل آخر میں جا کے کرنا چاہیے، ابھی تو ہم جوان ہیں اور عمر پڑی ہوئی ہے، جب ذرا عمر بڑھ جائے گی بوڑھے ہو جانے لگیں گے تو اس وقت کہیں جا کر دیکھیں گے کہ حج کا موقع ہو تو حج کر لیں گے. یہ بہت بڑی غلط فہمی ہے. حج اول تو کسی عمر کا پابند نہیں ہے، جب بھی انسان بالغ ہو گیا اور اس کے پاس استطاعت ہے، وہ استطاعت جس کا میں نے ابھی ذکر کیا، یعنی وہ جا سکتا ہے اور جانے کا انتظام بھی کر سکتا ہے اور پیچھے کے لوگوں کا انتظام بھی کر سکتا ہے، تو بالغ ہونے پر اگر یہ انتظام موجود ہو تو فوراً حج کرنا فرض ہو گیا اس کے لیے. اگر اس میں تاخیر کرے گا تو گناہگار ہوگا. اور دوسری بات یہ ہے کہ حج ایک ایسی عبادت ہے کہ جو حقیقت میں جوانی ہی میں کرنے کی ہے. بڑھاپے میں جا کر جب آدمی کے نہ منہ میں دانت نہ پیٹ میں آنت، اور وہ بالکل ہی معذور ہونے لگا، دوسروں کا محتاج بن گیا، تو وہ بجائے اس کے کہ حج آرام سے کرتا اور حج کے تمام ارکان جوش و خروش کے ساتھ اور شوق و ذوق کے ساتھ ادا کرتا، ایک مشکل اس کے لیے بن جاتی ہے. لہذا یہ حج جو ہے ذرا مشقت چاہتا ہے، اور اس میں بہت سے کام ایسے ہیں جن میں انسان کو اپنی قوت اور طاقت کا استعمال کرنا پڑتا ہے. تو جب آدمی قوی ہے تو اس وقت میں حج کرے گا تو انشاءاللہ اس کے تمام ارکان خیر و خوبی کے ساتھ، اطمینان کے ساتھ ادا ہوں گے، شوق و ذوق کے ساتھ ادا ہوں گے. بوڑھا ہو گیا اور طاقت جاتی رہی تو اس میں دوسروں کا محتاج بنے گا اور اس کو زیادہ مشقت پیش آئے گی. لہذا اس کو یہ سمجھنا کہ یہ ہمارے ابھی جوانی کا زمانہ ہے، جب تھوڑا سا عمر گزر جائے گی تو پھر اس وقت حج کریں گے. اگر کسی شخص کے اوپر حج فرض ہے تو وہ اس کے لیے یہ انتظار کرنا جائز نہیں. پہلی غلط فہمی تو یہ ہے. اسی میں بعض لوگوں کے ذہن میں یہ غلط فہمی ہوتی ہے کہ بھئی ابھی ہمارے ذمے بہت سے مالی حقوق ہیں، ہمارا اپنا گھر نہیں ہے، تو پہلے مقدم یہ ہے کہ ہم اپنا گھر کی خریداری کریں اور اپنا گھر کر لیں، اس کے بعد پھر جب پیسے بچیں گے تو پھر اس کے بعد میں حج کروں گا. یہ خیال بھی غلط ہے. اگر آدمی کو کرائے کا مکان بھی میسر ہے اور اطمینان سے وہ کرایہ ادا کر رہا ہے اور اتنے پیسے اس کے پاس موجود ہیں کہ وہ حج کو جا سکے، تو اس کو اس پر معلق کرنا بھی درست نہیں. بعض لوگوں کے ذہن میں یہ خیال ہوتا ہے کہ بھئی ہماری اولاد ہے، بچے ہیں، بچیاں ہیں، پہلے ان کے نکاحوں کے فرض سے سبکدوش ہو لیں تو پھر حج کو جائیں گے. تو یہ خیال بھی غلط، اس لیے کہ حج کی جب استطاعت موجود ہے تو فوراً حج فرض ہو گیا. اور یہ اللہ تبارک وتعالیٰ نے حج کو ایک ایسی عبادت بنایا ہے اور اس کا تجربہ اور مشاہدہ ہے کہ اس پر جو مال انسان خرچ کرتا ہے اس کے بعد کبھی اللہ تعالیٰ نے کسی کو حج کی وجہ سے مفلسی سے سابقہ نہیں ڈالا. حج کرنے کے بعد اللہ تعالیٰ اس کے مال میں اور زیادہ برکت عطا فرماتے ہیں. تو جتنے بھی اخراجات سوچے ہوئے ہیں کہ بھئی ہمیں یہ مکان بنانا ہے، میرے بچوں کی شادی کرنی ہے، یہ سارے کے سارے اخراجات جو ہیں وہ حج کرنے کے بعد ختم نہیں ہوں گے، اللہ تبارک و تعالیٰ کی طرف سے انشاءاللہ ان کا انتظام ہو جائے گا. حدیث میں آتا ہے کہ ایک فرشتہ ہے جو ہر دن یہ دعا کرتا ہے کہ اللہم اعط لمنفق خلفا ولی ممسکن تلفا، کہ جو آدمی پیسے بچا بچا کر رکھتا ہے، جو آدمی خرچ کرتا ہے، یعنی خرچ کرنے سے مراد اللہ تعالیٰ کے حکم کے مطابق خرچ کرتا ہے، تو اے اللہ جتنا اس نے خرچ کیا ہے اس کے بدلے میں اس کو اور دے دیجئے. یہ فرشتہ دعا کرتا ہے. اور جو بچا بچا کر رکھتا ہے، سینت سینت کر رکھتا ہے، اس کے مال کے اوپر ہلاکت ڈال دیجئے. تو اس لیے اگر کوئی مال اگر اللہ تعالیٰ کے کسی بھی فریضے کی ادائیگی میں خرچ کیا جا رہا ہے تو انشاءاللہ وہ رائے گا نہیں جائے گا، اللہ تبارک و تعالیٰ دنیا ہی میں اس کا بدل اس کو عطا فرما دیں گے. اس کا مشاہدہ ہے، تجربہ ہے. آج تک مجھے کوئی ایسا شخص نہیں ملا اپنی 80 سالہ زندگی میں کہ جس نے جو حج کرنے کی وجہ سے مفلس ہو گیا ہو، کیونکہ میں نے حج کر لیا تھا لہذا آ کے اب مجھے فاقے جھیلنے پڑ رہے ہیں یا مجھے پریشانی کا سامنا کرنا پڑ رہا ہے. آج تک کوئی ایسا انسان نہیں ہوا. تجربہ اور مشاہدہ یہ ہے کہ حج کے اوپر جو خرچ کیا جاتا ہے اللہ تبارک وتعالیٰ اس سے زیادہ وسعت عطا فرماتے ہیں، زیادہ فراخی عطا فرماتے ہیں. لہذا یہ سوچنا کہ بھائی ابھی میں بچوں کی شادیاں پہلے کر لیں پھر دیکھیں گے، ارے بھائی عمر کا کس کے پاس گارنٹی ہے، کس کے پاس یہ ضمانت ہے کہ وہ زندہ رہے گا اپنے گھر بنانے کے بعد یا اپنی بیٹیوں کی شادی کرنے کے بعد، اور اگر مر گیا اس حالت میں تو اس کے گردن پر حج کا فریضہ ایک بوجھ بنے گا. حدیث میں آتا ہے کہ جو شخص اگر استطاعت رکھتا ہے اور اس کے پاس اتنا مال ہے جس کی بنا پر وہ حج کر سکے، پھر بھی حج نہیں کرتا تو اللہ کو اس کی کوئی پرواہ نہیں کہ وہ یہودی بن کے مرے یا نصرانی بن کے مرے. اتنی شخص وعید اللہ تبارک و تعالی نے عطا فرمائی اس شخص کے لیے جس پر حج فرض ہوا اور اس نے حج نہیں کیا، جانتے بوجھتے نہیں کیا. لہذا کچھ پتہ نہیں کب موت کا بلاوا آ جائے، اس لیے جلد از جلد فریضے کو ادا کرنے کی فکر کرنی ضروری ہے. کسی انتظار میں رہنا کسی طرح بھی جائز نہیں ہے. ہاں البتہ جیسا قرآن نے فرمایا کہ جس کی استطاعت ہو، اب آج کل صورتحال یہ ہے کہ بہت سے لوگ چاہتے ہیں کہ حج کو جائیں، درخواستیں دیتے ہیں مگر ان کی درخواستیں منظور نہیں ہوتی. تو اگر کسی کی درخواست دی اس نے اپنی طرف سے کوشش کی لیکن درخواست منظور نہیں ہوئی تو یہ اللہ تعالیٰ کی طرف سے معذوری ہے، اس سال حج فرض نہیں ہوگا، اگلے سال پھر دیکھے، پھر درخواست دے کے دیکھے. اگر بار بار درخواستیں دیتا رہا اور نامنظور ہوتی رہیں تو انشاءاللہ اس کے اوپر گناہ نہیں ہوگا، لیکن اپنے کرنے کا جو کام ہے وہ کر لیں. آج کل دو طریقے ہوتے ہیں حج کے، ایک سرکاری طور پر حج کیا جاتا ہے تو اس میں درخواست دینا ضروری ہوتا ہے، اور دوسرا ایک پرائیویٹ حج ہوتا ہے، یعنی جو پرائیویٹ ادارے ہیں وہ حج کا انتظام کرتے ہیں. پہلا حج نسبتاً سستا ہوتا ہے، اگرچہ آج تو وہ بھی سستا نہیں رہا لیکن بہرحال وہ कम होता है, उसमें कम खर्चा होता है बनिस्बत इसके कि किसी प्राइवेट इदारे से राबता करके हज किया जाए। तो अगर किसी शख्स के पास इतना माल है कि वो प्राइवेट हज कर सकता है तो उस पर भी हज फर्ज है और उसको फिर उसी तरह करना चाहिए। लेकिन बहरहाल जब फर्ज हो जाए तो उसको ताखीर करना, उसमें देर करना किसी तरह भी जायज नहीं है, किसी भी उज्र से, यानी इस किस्म के आजार से जो मैंने अर्ज किए कि भाई बेटियां शादी के लिए बैठी हैं और उनके लिए इंतजार करना है वगैरह, इसकी वजह से हज को मुअख्खर करना जायज नहीं है शरान। तो हर एक अपने गरीबान में मुंह डालकर देख ले कि भाई आया वो उसके ऊपर फरीजा आयद होता है या नहीं, और अगर होता है उसने किया है या नहीं किया, अगर नहीं किया तो अब जल्द अज जल्द उसको अदा करने की कोशिश करे। और हकीकत यह है कि जो हदीस में इतनी बड़ी वईद बयान फरमाई गई है कि अगर कोई शख्स हज फर्ज होने के बाद न करे तो अल्लाह ताला को उसको की परवाह नहीं है कि वो यहूदी बन के मरता है या नसरानी बन के मरता है, और जिसने हज किया उसके बारे में यह हदीस के अल्फाज हैं कि मन हज फलम यरफुस फलम यफसुक रजा का यौम वलदत उम्मु, कि जो शख्स हज करे इस तरह कि उसमें कोई बेहयाई का काम न करे और कोई गुनाह न करे तो वापस इस तरह आएगा जैसे कि आज मां के पेट से पैदा हुआ। यानी जब बच्चा मां के पेट से पैदा होता है तो हर तरह के गुनाह से पाक होता है। तो हज करके जब आदमी वापस आता है इस तरह कि उसने हज तरीके से किया हो तो उसको उसके सारे गुनाह इस तरह माफ हो जाते हैं जैसे कि आज वो मां के पेट से पैदा हुआ। इतनी बड़ी फजीलत, और ये एक आशिकाना इबादत है, ये एक इश्क का एक मुजाहरा है अपने परवरदिगार के साथ, अपने मालिक के साथ, अपने खालिक के साथ, इश्क और मोहब्बत का एक मुजाहरा है। बज़ाहिर देखा जाए तो जितने काम इसमें किए जाते हैं वो अकल की रूह से कुछ अजीब से लगते हैं। मसलन बैतुल्ला का तवाफ कर रहे हैं, चक्कर लगा रहे हैं बैतुल्ला के गिर्द। अब चक्कर लगा के भाई क्या हासिल हुआ सिवाय थकने के, तो लेकिन उसको जरूरी करार दे दिया गया। क्यों? इसलिए कि जिस तरह एक महबूब होता है, माशूक होता है और इंसान उसके घर के पास पहुंचने को भी अपनी सआदत समझता है, अपने लिए बहुत खुशी की बात समझता है कि मैं उनके घर के पास पहुंच गया। अगरचे अल्लाह का कोई घर ऐसा नहीं है जिसमें अल्लाह ताला रहता हो, अल्लाह ताला किसी घर से और किसी जगह से मुनज्जह और पाक है, उसको किसी घर की जरूरत नहीं। लेकिन अल्लाह तबारक व तआला ने एक बंदे की खुश ख्वाहिश होती है, जो आशिक हो उसकी ख्वाहिश होती है कि मैं अपने महबूब के दर के चक्कर लगाऊं और उसकी चौखट पकड़कर उससे मांगू, उससे फरियाद करूं। तो अल्लाह तबारक व तआला ने बंदे की इस ख्वाहिश को एक अमली शक्ल देने के लिए एक घर बना दिया, और ऐसा घर बना दिया कि कह दिया ये मेरा है। अब उसके माना ये नहीं कि मैं रहता हूं इसमें, लेकिन उसकी तरफ उसको अपनी तरफ एक निस्बत अता फरमा दी कि मेरा है। ये मेरा की जो निस्बत अल्लाह ताला ने उस घर को अता फरमा दी, उसकी वजह से आप देखो कि उसकी कशिश, उसकी मोहब्बत, उसका तकद्दुस, उसके साथ लगाओ, उसकी तरफ खिंचाओ, सारी दुनिया उसकी तरफ खिंच खिंच कर आ रही है। आज जो भी अल्लाह ताला जिसको तौफीक दे बैतुल्ला शरीफ के करीब जाने की, तो उसको सिर्फ वो देखता ही रहे और सिर्फ उसको देखकर नजारा ही करता रहे तो उसके अंदर उसको दिल में ठंडक पड़ती है, उसको तस्कीन मिलती है, उससे एक उसके दिल में तकद्दुस पैदा होता है, उसमें एक पाकीजगी पैदा होती है। हालांकि वो घर क्या है? पत्थरों का बना हुआ है, पत्थरों का बना हुआ घर है, प्लास्टर भी नहीं है उसके ऊपर, लेकिन वो अल्लाह ने कह दिया मेरा है, तो अल्लाह के ये कहने के बिना पर कि मेरा है, उसमें तकद्दस भी पैदा हो गया, उसमें पाकीजगी भी आ गई, उसमें महबूबियत भी आ गई, और इंसान उसकी तरफ खिंच-खिंच कर जा। अब देखो किस तरह सारी दुनिया से लोग खिंच-खिंच कर बैतुल्लाह की तरफ जा रहे हैं। और यह हजरत इब्राहिम अलैहिस्सलाम जबकि उन्होंने बैतुल्लाह की तामीर नौ की थी, असल में तो बैतुल्लाह हजरत आदम अलैहिस्सलाम के वजह से के जमाने से कायम था, लेकिन बीच में वो मिट गया था, तो हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने हुक्म दिया था कि वो जाकर उसकी तामीर करें, तो उन्होंने तामीर नौ की थी। तो जब वो तामीर कर रहे थे तो ये दुआ की थी, रब वजअल अफ़ीदतम मिनन्नास तहवी इलैहिम, या अल्लाह ये मक्के का शहर मैं आबाद कर रहा हूं, तो इस मक्के के शहर को ऐसा बना दीजिए कि सारे लोगों के दिल उसकी तरफ खिंच खिंच कर जाएं। उसका मुजाहरा देख लो कि जो लोग आशिक हैं अपने परवरदिगार के, वो अतराफ आलम से, मशरिक से, मगरिब से, शिमाल से, जुनूब से, दुनिया के हर खित्ते से मुशक्कतें उठाकर, पैसे खर्च करके, मेहनत उठाकर, मेहनत झेल कर, जो लोग आला तरीन घरों में रहने वाले हैं वहां जाकर वो छोटे छोटे कुंडलों के अंदर रहते हैं, और मक्का मुकर्रमा में तो फिर भी घर मिल जाता है कोई ना कोई किराए पर, लेकिन मीना में जाके तीन दिन रहते हैं जहां पर कोई घर भी नहीं, और वो सिर्फ खेमे हैं, खेमे के अंदर वक्त गुजारते हैं, फिर अरफात जाते हैं तो अरफात के अंदर खेमा भी आसानी से नहीं मिलता, और मुजदलिफा में तो खेमा होता ही नहीं, बस जमीन के ऊपर लेट के रात गुजार देते हैं। ये सारी सारी मशक्कतें झेलने के बावजूद खींचे जा रहे हैं लोग उसकी तरफ, यह हजरत इब्राहिम अलैहिस्सलाम की दुआ का नतीजा है। ये कैसी आशिकाना इबादत है। तो अब भाई नमाज के अंदर आप रुकू करते हैं, रुकू करना समय में आता है कि एक बड़ी जात के आगे हम झुक रहे हैं, सजदा कर रहे हैं, लेकिन चक्कर लगा रहे हैं, तो चक्कर लगाना ये इसको इबादत बना दिया गया, जो बजाहिर अकल से कुछ समझ में नहीं आता कि भाई चक्कर क्यों लगा रहे हैं, और एक नहीं सात चक्कर लगाओगे तो एक तवाफ होगा, चलो वो भी चलो बैतुल्लाह के गिर्द हो रहा है, अल्लाह के घर के गिर्द, अल्लाह के घर का चक्कर लगा रहे हैं, ये भी एक फिर भी कुछ समझ में आ जाती है बात, लेकिन दो पहाड़ियां हैं सफा मरवा, उसमें दौड़ो। अब हर एक आदमी जो है वो अच्छा खासा भला मानस, अक्लमंद और तालीम याफ्ता और पढ़ा लिखा और समझदार, लेकिन देखा क्या है कि वो भागा जा रहा है, सफा से मरवा को भाग रहा है, मरवा से सफा को भाग रहा है, क्या है ये। अखल की कसौटी से देखो तो कुछ समझ में नहीं आता कि ये क्या हो रहा है। ठीक है, हजरत हाजरा इब्राहिम अलैहिस्सलाम की अहलिया वो इन पत्थरों के दरमियान पानी की तलाश में भागी थी हजरत इस्माइल अलैहिस्सलाम को पानी पिलाने के लिए, लेकिन भाई भागी थी भाग गई। अब जितना आदमी जो आ रहा है उससे कहा जा रहा है कि भागो मीना और वो सफा और मरवा के दरमियान, अकल से तो कोई बात समझ में आती नहीं, लेकिन इश्क है कि मेरे मालिक ने कहा है तो मेरी समझ में आए या ना आए मैं दौड़ूंगा, और उसमें मुसाबकत हो रही है एक दूसरे से आगे बढ़कर, लोग जो है वो सफा और मरवा के दरमियान सही कर रहे हैं। अच्छा भाई चलो मस्जिद हराम में जब हम उसके आसपास कहीं ठहरे हुए थे तो अल्लाह ताला ने कहा था मस्जिद हराम में एक नमाज का सवाब 100,000 नमाजों के बराबर है, तो बड़ी अच्छी बात थी भाई करीब ठहरे हुए हैं जाकर नमाज में शरीक हो गए, एक नमाज का सवाब 100,000 के बराबर मिल रहा है, मौका मिल गया तवाब भी कर लिया। फरमाया तुम देख लिया करो सिर्फ बैतुल्लाह को बैठकर, यह भी इबादत है, इस पर भी सवाब मिल रहा है। अब अचानक क्या हुआ, जब हज के अय्याम आए, 8 जुलहिज्जा का दिन आया, तो उस वक्त हुक्म यह कि छोड़ दो इस मस्जिद हराम को भी और बैतुल्ला को भी, न यहां नमाज पढ़ो, न यहां तवाफ करो, न बैतुल्ला को देखो, यहां से छोड़ो और जाकर मीना की वादी में जाकर ठहर जाओ। क्या करना है मीना में? कुछ भी नहीं, 8 तारीख को कुछ भी नहीं करना, बस जाके ठहर जाना है वहां। अरे भाई, अच्छे खासे मस्जिद हराम में नमाज करीब थे, 1,00,000 नमाजों का सवाब मिल रहा था, बैतुल्ला की जियारत हो रही थी, लेकिन अचानक क्या हुआ कि भाई छोड़ा, इसको भी छोड़ो और जाकर मीना की वादी में ठहर जाओ, वहां कोई काम नहीं है सिवाय इसके कि 5 नमाजें वहां पढ़नी। अकल से सोचो कि क्या इसकी हिकमत है कि भाई मस्जिद हराम को छोड़कर 1,00,000 नमाजों का सवाब छोड़कर और जाके मीना में मुकीम हो जाए। तो बतलाना ये मंजूर है कि ना बैतुल्लाह में ना मस्जिद हराम में कुछ रखा है, जो कुछ है वो हमारे हुक्म की पाबंदी में है, हुक्म की इत्तबा में है। हमने जब तक कहा था कि मस्जिद हराम के पास रहो तो रहो, वहां से फायदा उठाओ, जब हमने कहा वहां से छोड़ दो तो फिर छोड़ना ही इबादत है। अगर कोई शख्स ये सोचे कि भाई मैं मीना नहीं जाता, मैं यहीं रहूंगा और 1,00,000 नमाजों का सवाब हासिल करूंगा मस्जिद हराम में, तो ये गुनाह होगा, क्योंकि अब अल्लाह का हुक्म यह है कि जाकर मीना में ठहरो। चलो भाई, मीना के अंदर जाके ठहर गए, खेमे लगे हुए थे, अब 9 तारीख को हुक्म आता है कि नहीं इसको भी छोड़ो और अरफात के मैदान में जाकर ठहर जाओ, सारा दिन गुजारो वहां अरफात के मैदान में। वहां न साया, न कोई इमारत और न कुछ, और खेमे भी मुश्किल से बनाए जाते हैं, और उसमें जाकर बस ठहरे रहो, और सिर्फ ठहर जाओ तो हज अदा हो गया। अगर वहां जाकर कोई शख्स कुछ भी ना मांगे, दुआ भी ना करे, सिर्फ ठहर जाए, हज अदा हो गया। यहां तक फुकाहा किराम ने लिखा है कि अगर कोई शख्स उस वक्त में, उस जो वक्त अरफात का मुकर्रर है, उस वक्त में अगर सोता हुआ भी गाड़ी से गुजर जाएगा, हज हो जाएगा। वहां भाई क्या हिकमत है इसमें कि अरफात के खुले मैदान के अंदर जाके ठहर जाओ, सो भी जाओ तो भी इबादत। हाँ ठीक है, सुन्नत के कुछ तरीके हैं, वो इख्तियार करो कि भाई नमाज जोहर के बाद खड़े होकर अल्लाह ताला का जिक्र करो, तस्बीह करो और मुनाजात करो, दुआएं करो, अच्छी बात है। लेकिन हज अदा हो जाता है अरफात के मैदान में पहुंचते ही, हज अदा हो गया। तो अकल से कुछ सोचो, क्या हो रहा है ये? अच्छा भाई, ये भी कर लिया, अब चलो यहां से वापस, जाकर मीना में खेमे बने हुए थे, वहां जाकर ठहल जाते, नहीं नहीं वहां नहीं जाना। क्या करें? मीना में और अरफात के दरमियान एक मैदान है, खुला मैदान, मुजदलिफा, कहते वहां जाके पढ़ो, रात वहां गुजारो, वहां वापस मीना में नहीं जाना, वहां खेमे में नहीं जाना, अरफात में नहीं रहना, बल्कि मुजदलिफा के मैदान में जाकर, खुले मैदान में, खुले आसमान के नीचे पढ़ के सो जाओ, और सुबह को खड़े होकर दुआएं कर लो, वकूफ कर लो, बस। वहां भी समझ में नहीं आता कि भाई 25,00,000 इंसानों का मजमा वो इधर से उधर हो रहा है, पहले मीना गया, मीना से अरफात गया, अरफात से मुजदलिफा गया, मुजदलिफे से फिर अगले दिन कहते हैं मीना जाओ। अरे भाई, जो कुछ करना था जब पहले मीना में थे वहीं करा लेते हैं, लमिया जब 8 तारीख को आए थे जो कुछ वहां करना था तो उसी उसमें कर, नहीं नहीं वहां नहीं करना, वहां से जाओ अरफात, अरफात से जब वापस आ रहे वापस मीना आ जाते, ठहर जाते खेमों में, नहीं खुले मैदान में। और फिर मीना में आकर क्या करो, 3 दिन तक एक पत्थर लगा हुआ है जिसे लोग शैतान कहते हैं, वो शैतान नहीं है, वो पत्थर है, लेकिन वो एक अलामत है, तो उसको कंकरी मारो, सात कंकरी मारो। अब क्या होता है कि मुजदलिफे की जो रात होती है, उस दलफे की रात में जहां गुजारते हैं तो वहां से लोग कंकरियां चुनते हैं और चुनकर फिर जाके जमरात पर मारते हैं। अब जिसे देखो बड़े से बड़ा हुक्मरान हो, बड़े से बड़ा सरमायादार हो, बंगले वाला, कोठियों वाला, नौकरों वाला, नौकर चाकर वाला, जिसे देखो वो कंकरियां चुन रहा है वहां रात को। क्या हो रहा है भैया? कंकरियां चुन रहे, और फिर जाकर जिसे देखो अगले दिन वो जमरात पत्थर मारने के लिए अपनी सारी तवानाई खर्च कर रहा है, दूर दूर से चलकर आ रहा है, उस पत्थर के जड़ में वो कंकरी पहुंचनी चाहिए किसी तरह, सात कंकरियां फाड़ो। अरे भाई, अच्छे खासे तालीम याफ्ता, एजुकेटेड और महलदार, सरमायादार, मनसबदार, हाकिम, हुक्मरान, बादशाह, वो भी कंकरी मार रहा है साथ। क्या हो रहा है? ये सब बतलाना ये मंजूर है कि तुम जब हमारी मारा हुक्म आ जाए तो अपनी अकल और अपनी समझ को उठाकर एक तरफ रख दो, जो हमारा हुक्म है उसकी तामील करो, चाहे वो हुक्म तुम्हारी समझ में आ रहा हो या ना आ रहा हो, उसकी हिकमत मालूम हो रही हो या ना हो रही हो, मसलहत समझ में आ रही हो या ना आ रही हो, कीमत हमारे हुक्म की है। लिहाजा हर शख्स जो है वो कंकरी मार रहा है, बड़ा खुश हो रहा है, एक दूसरे भाई कर ली तुमने रमी कर ली, मतलब जिसने रमी कर ली, क्योंकि हुजूम होता है तो उसमें रमी करने में जरा दुश्वारी होती है, तो अगर दूसरे एक दूसरे से पूछते हैं भाई तुमने कंकरियां मार दी, उसने मार दी भाई, बड़ा मतलब ये बड़ा जबरदस्त काम हो गया और बड़ी जबरदस्त कामयाबी हासिल हो गई। तो ये सारा जो निजाम है हज का, कदम कदम पर उसमें ये सिखाया जाता है कि इंसान की अपनी समझ और अकल कोई चीज नहीं, असल चीज अल्लाह तबारक व तआला का हुक्म है, इसकी तरबियत दी जाती है हज के अंदर। लिहाजा ये ऐसी इबादत है कि उसके नतीजे में बसा औकात इंसान की जिंदगी में इनकलाब आ जाता है। जब वो अल्लाह ताला के हुक्म के आगे सर झुकाने का ये तरीका और ये तरबियत हासिल कर लेता है और वापस लौटता है, तो उसको फरमाया गया कयौम वलदत उम्मु, आज वो ऐसा हो गया जैसे मां के पेट से आज पैदा हुआ। लिहाजा ये मामूली चीज नहीं है, ये एक बहुत बड़ा बड़ी सआदत है, बहुत बड़ा एक उसूल है जो समझाया जा रहा है इस हज के जरिए। इसकी अहमियत को समझना चाहिए और उसके साथ साथ उसके लिए कोशिश करनी चाहिए। अल्लाह तबारक व तआला अपने फजल व करम से हम सबको इसकी तौफीक अदा फरमाए। www.dasquran.com